أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. بس ہماری کلام جدید میں فصل دہم جو کہ کثرت قرائیت دینی کے عنوان میں ہے، بس چل رہی تھی اور آخری جو ہماری گفتگو ہوئی تھی وہ تھی مبانی فلسفی و کلامی سیکولرزم دینی، پلورالزم دینی. پلورالزم، اس کے مبانی کیا ہیں، پشتوانہ کیا ہے، بیس و اساس کیا ہے، اس ذکر ہوئے تھے. اس میں سے ایک نسبی بودن حقیقت تھا کہ حقیقت ان کے نزدیک مطلق و ثابت نہیں ہے. مثلا آج تبیین کیا تھا کہ حقیقت مطلق یا حقیقت نفسی وہ یہ ہوتی ہے کہ حقیقت ایک ہی ہے. اب اس کو کوئی سمجھ پائے گا، کوئی نہیں سمجھ پائے گا. جو سمجھ جائے گا اس کو کہیں گے یہ حق پر ہے، جو اس کو نہ سمجھ پائے اس کو کہیں گے یہ خطا پر ہے. یہ تب کہہ سکتے ہیں ہم کہ جب ہم قائل ہو جائیں کہ حقیقت ایک ہے، نفسی ہے. لیکن اگر قائل ہو جائیں کہ حقیقت نسبی ہے تو اس کا مطلب کیا ہے کہ ایک چیز آپ کی نسبت حقیقت رکھتی ہے، ایک چیز میری نسبت حقیقت رکھتی ہے، یعنی نسبی ہے، نسبت کے ساتھ اس معیار بنایا ہوا ہے. مثلا مسیحیت مسیحیوں کے لیے حقیقی حقیقت رکھتی ہے، اسلام جو مسلمانوں کے لیے حقیقت رکھتا ہے. مثلا اب حقیقت ایک نہیں ہے یہاں پر، حقیقت ثابت نہیں ہے یہاں پر، حقیقت نفسی نہیں ہے. لہذا اس اعتبار سے ایک نظریہ ان کا یہ تھا کہ حقیقت نسبی ہے. دوسرا جو مبنا تھا ان کا وہ یہ کہ ادراک بشری جو ہے وہ محدود ہیں، اور اس محدودیت کی وجہ سے آ کر وہ حقیقت حقہ جو حقیقت ہے اس کو تمام کی تمام کو ادراک نہیں کر سکتے. تو ہر دین نے کیا کیا ہے، ایک جز دین کا لوگوں کو سمجھایا ہے. مثلا خلاصہ اس قسم کا کر سکتے ہیں تقریباً یوں مطالب ہیں. جس طرح کی مثال انہوں نے دی تھی کہ جس طرح مثنوی میں مولوی نے تمثیل دی ہے کہ ایک ہاتھی کو اندھیرے میں کھڑا کر کے کہا کہ بتاؤ یہ کون ہے، ہر ایک نے مثلا جہاں پر ہاتھ لگایا وہ اس کو اسی حساب میں سمجھا. مثلا کسی ٹانگ کو ہاتھ لگایا ستون سمجھا، دم کو سونڈ کو ہاتھ لگایا پائپ سمجھا، مثلا اس طریقے سے. تو وہ یہ کہتے ہیں کہ بشریت کی حالت بھی یہی ہے کہ حقیقت جو کہ کامل کی پوری کی پوری انسان کے سامنے نہیں ہے، دس دس کے اندر نہیں ہے، تو وہ جہاں بھی ہاتھ لگاتا ہے اسی کو حق سمجھتا ہے، وہ حق اس کے اندر پایا جاتا ہے. تو تقریباً ادیان کے اندر اسی طریقے سے یہ چیزیں پائی جاتی ہیں. تیسری جو دلیل یہاں پر ذکر انہوں نے کی تھی وہ یہ کہ رحمت الہی وسیع ہے. مسیحیہ بعض جو اس نظر کے قائل ہیں وہ کہتے ہیں ہم مسیحی قائل ہیں کہ ہمارا جو پدر ہے وہ کیا ہے، تمام آدمیوں کے لیے سعادت کا خواہش مند ہے، رؤوف ترین پدر ہے ہمارا. تو کیسے ہو سکتا ہے کہ ایک خاص تعداد کو وہ نجات دے اور اکثریت کو نجات نہ دے؟ مثلا سازگار نہیں ہے اس عقیدے کے ساتھ کے جو ہم خدا کے بارے میں رکھتے ہیں. یہی مثال آپ مثلا آپ کیا کر لے سکتے ہیں، مثلا جو متفکرین نے نو اندیش یا جدید فکر رکھنے والے جو مثلا ایران کے اندر موجود ہیں وہ بھی تقریباً اسی سے استفادہ کرتے ہیں. خدا جب رؤوف الرحیم ہے، خدا جب رحمت واسعہ رکھتا ہے، پھر کیوں ایک خاص اور محدود اور کم تعداد والے گروہ کی نجات بخشی کی تو بات کریں لیکن اکثریت و ملیاردہ انسانوں کو کیا کہیں، جہنمی عذاب دیں گے، ان کو عذاب ابدی میں رہنا پڑے؟ یہ سازگار نہیں ہے خدا کی رحمت کے ساتھ. بعض مسلمان مفکرین کے جو عرض کیا یہ عبد الکریم سروش ہو، وہ इस किस्म के जो यानी आप क्या कह लें उनको, जदीद फिक्र रखने वाले, नू अंदेश, जो गर्बजदा हैं, अफकारे गर्बी इनके ऊपर हाकिम हैं, उसने भी एक इरफानी एक मतलब से इस्तेफादा करके इस मतलब को यूं तबीयन किया। इरफान के अंदर एक बात मौजूद है, वो इरफान चूंकि इल्मुल अस्मा का नाम है, अस्मा इलाही उनके बारे में बात करता है, खुदा के जितने अस्मा हैं उनके बारे में बात करेगा, मतलब हादी इस्म है, कादिर होना इस्म है, हर रहीम होना इस्म है, इन अस्मा की हकीकत के बारे में बात करता है इरफान। इरफान का एक नजरिया है वो ये कि खुदा का हर इस्म मजहर रखता है, यानी अगर खुदावंदे मुताल पर रहीम होना सिद्क करता है और रहीम उसका इस्म है तो हतमन इसका मजहर मखलूकात में मौजूद है। मसलन माँ के बारे में क्या कहते हैं, माँ मजहर है किसके यहाँ, रऊफत इलाही का मजहर है, रहमत इलाही का मजहर है। मतलब अगर किसी को समझाना हो कि जिसकी इल्म महदूद हो, फिक्र महदूद हो, समझाना हो कि खुदा बंदे मुताल कितना रहमान और रहीम है, मिसाल देते हैं माँ से, जिसको माँ की मोहब्बत समझ में आ जाए वो करीब हो जाता है खुदा की रहमत व रहीमियत से। बस उराफा व मुहक्किकीन अज उलमा कायल हैं, वो ये कहते हैं कि खुदा का कोई इस्म बेदूने मजहर नहीं है, जो भी इस्म है उसका कोई ना कोई मजहर है। मसलन खुदा का एक इस्म अल्लाह है, इसका भी मजहर है, खुदा का एक इस्म राजिक है, उसका भी हतमन कोई ना कोई मजहर है, खुदा अगर क्या है मसलन कादिर है तो उसका भी क्या है मजहर मौजूद है आत्मन। बहरहाल ये एक इरफान के अंदर बास मौजूद है, अकायदी बास है। अब दोस्तों वहां पहुंचेंगे, एक शीरीन बास है, यानी वाकया यानी उन अभास के अंदर रह गए वो वाकया जो कयामत के अंदर भी दर्द बखोर है इंसान की, कि खुदा के इंसान आकर खुदा के असमा के बारे में कोई इल्म हौजे के अंदर ऐसा नहीं है कि जिसके अंदर इल्मुल अस्मा की बात मौजूद हो, हत्ता फलसफा ले लें आप, कलाम ले लें आप, मसलन खाली हैं इन आभास से। इस बात का जो मुतकफ़िल है, जिम्मेदार है, वो इरफान है, और इरफान अपने मुख्तलिफ अबाद के अंदर। ये अब्दुल करीम सरूश आकर क्या करता है, इस मबने से इस्तेफादा करता है, वो कहता है खुदा का एक इस्म हादी है या नहीं है, जब खुदा का इस्म एक हादी है तो हतमन फिर क्या होना चाहिए, इस इस्म को क्या करना चाहिए, तजल्ली पैदा करना चाहिए, तहक्कुक पैदा करना चाहिए, किसके अंदर, जामे के अंदर और आलम खारिज के अंदर, आलम खिलकत के अंदर, आलम इमकान के अंदर, हादी होने का मजहर होना चाहिए। मालूम हो इंसान, जामे को निगाह करे, पता चल जाए इंसान को कि खुदा वंदे मुताल हादी है, तजल्ली पैदा करे अस्मा इलाही, इसमें हादी को मुतजल्ली होना चाहिए। लेकिन अगर आप कायल हो जाएं कि अक्सरियत मर्दों तूले तारीख के अंदर गुमराह हैं, तो नतीजा क्या निकलेगा, बस खुदा को हादी कहना तशरीफाती है, क्योंकि हादी उस वक्त आप कह सकते हैं खुदा को कि जब वो तजल्ली पैदा करे, जामे के अंदर, और तजल्ली से क्या मुराद, यानी ये हादी होना असर दिखा रहा हो और लोग हिदायत पा रहे हो, अक्सरियत है मर्द तुम हिदायत पा रहे हो, तब तो फायदा है उसको हादी कहने का। लेकिन अगर अक्सरियत है मर्द तुम गुमराह हो और फिर भी आप खुदा को कहेंगे उसका एक इस्म हादी है, ये दुरुस्त नहीं होगा। बस जब खुदा का एक इस्म हादी है और अस्माए इलाहिया तजल्ली मुतजल्ली होते हैं खिलकत के अंदर, मखलूकात के अंदर, तो इसमें हादी भी हतमन क्या है, मुतजल्ली होना चाहिए। अगर आप माने कि इसमें हादी जो है वो मुतजल्ली होगा खिलकत के अंदर, तो हतमन अक्सरियत मर्दुम को हिदायत याफ्ता होना चाहिए, निजात, क्या कहते हैं, निजात पाने वाले इंसान होने चाहिए अक्सरियत है मर्दों। वह इल्ला ये इस इस्म का फिर फायदा नहीं होगा और ये तशरीफाती होगा, यानी हम फकत एक नाम के तौर पे उसको हादी मानते हैं, वह इल्ला वो। ये नजरिया है कि जो गर्बी व शर्की इसको बयान करते हैं। नकल इसका क्या है, ये नजरिया दुरुस्त नहीं है, मबना दुरुस्त नहीं है। पहला नक तो यह है कि साहिबाने नजरिया ने यह समझा है कि अगर हम अक्सरियत मर्दों को गुमराह कह दें, ये मुसावी है दोजखी होने के साथ। यानी अगर हम कह दें जैद जाल है, गुमराह है, खता पर है, बातिल पर है, तो ये मुसावी है कि वो जहन्नमी है, ये समझा हुआ है साहिबान नजरिए ने। हमारा नक्त पहला यही है, भाई तसावी तो के कौन कायल है इस तसावी का, गुमराह होना और जहन्नमी होना मुसावी नहीं है। मुमकिन है कि एक इंसान गुमराह तो हो लेकिन जहन्नमी ना हो। कैसे, जैसे मतलब एक इंसान दलील के जरिए एक मतलब तक पहुंचता है और उसी को आप समझता है। अब मेरे नजदीक वो गुमराह तो है लेकिन जहन्नमी नहीं है। जहन्नमी वो बनेगा जो इनाद के जरिए खुदा के साथ दुश्मनी करे आकर, यानी मानता हो कि हक यहां पर है लेकिन उस हक को कबूल ना करे, हम उसको जहन्नमी मानते हैं, ना कि हर किस्म का गुमराह इंसान जहन्नम में जाएगा। उसकी दलील हमारे पास क्या है, उसकी दलील यह है कि आप अदियान में जाकर देखें, कासिर और मुकसिर में फर्क करते हैं। कासिर के बारे में कायल है कि यह माजूर है और मुकसिर जहन्नम में जाएगा मसलन, तो अब जरूरी थोड़ा है कि हर इंसान जो है वो मुकसिर है, नहीं, मुमकिन है कि इंसान गुमराह हो लेकिन कासिर हो, वो जहन्नम में नहीं जाएगा।
यहाँ पे जनाबी और की मिसाल ले सकते हैं, गुमराह तो है लेकिन जहन्नमी नहीं है, या नहीं कह सकते।
नहीं, वो तो हिदायत पा गए थे ना। अच्छा, आप ये अक्सरियत
चलिए
अहले तसन्नुन की मिसाल लें, उसमें हजरत हुर तो हिदायत पा गए थे ना, तो नहीं हो सकता। असल अक्सरियत अहले सुन्नत आप अगर मुराद ले लें, अक्सरियत मसीही जो अवामुन्नास हैं, जो पढ़े लिखे नहीं हैं, जिन्होंने जिंदगी ऐसे माहौल में गुजारी है कि जिसके अंदर असलन फिक्र देने वाला उनको कोई नहीं था, इल्म देने वाला उनको कोई नहीं था, शऊर देने वाला उनको कोई नहीं था, फकत और फकत मादी दुनिया उनको दिखाई गई है, अब ये कासिर हैं अक्सर। या मसलन ये एक कासिर का तबका है, एक कासिर होने का तबका कौन है कि एक इंसान इंसाफ के साथ तहकीक करता है और तहकीक उसको इस नतीजे पर पहुंचाती है कि हजरत अली अलैहिस्सलाम पहले खलीफा नहीं, इंसाफ के साथ तहकीक करता है। जो अदिल्ला मकतबे तशय्यो में मौजूद है उसको भी देखता है, जो अदिल्ला अहले तसन्नुन के अंदर मौजूद है उसको भी देखता है, नतीजा ये निकालता है कि मेरे नजदीक नतीजा ये है कि हजरत अली पहले खलीफा नहीं है, इंसाफ के साथ तहकीक करता है, नतीजा ये पहुंच जाता है और उसको कोई खाने भी नहीं कर सका, ये इंसान कासिर है। مقصر وہ تب بنے گا کہ دلیل اس کو لے کے گئی کس کی طرف؟ حق کی طرف، کہ علی پہلے خلیفہ ہیں، لیکن پھر پہ ہٹ دھرمی کر کے بیٹھ گیا، بھائی میرے تو اجداد اس دین کے اوپر موجود تھے، کیسے ہو سکتا ہے میں اگر دین چھوڑوں گا تو یہ مسئلہ بنے گا، فلاں کر دے گا مثلا، یہ مشکلات، یہ مقصر شمار ہوگا، یہ جہنمی ہے مثلا، اس کے اعمال قبول نہیں ہوں گے. لیکن ایک انسان انصاف کے ساتھ وارد ہو، مثلا ایک مسیحی انسان واقعا منصف انداز میں تحقیق کرے جا کر کے آیا مسیحیت درست ہے یا اسلام درست ہے، اور اس نتیجے پر پہنچ جائے کہ نہ مسیحیت درست ہے نہ کہ اسلام، اور مسلمان فقیرین اس کو کانے بھی نہ کر سکتے ہیں، لیکن یہ ذہن میں رکھ رکھا، یہ بات اس کی ہو رہی ہے کہ جو منصف ہے، مغرض استثناء ہے، اصلا خارج وہ مقصر ہے جو مثلا چاہتا ہی نہیں ہے اسلام کو سمجھنا، اپنی طرف سے اشکالات گھڑ گھڑ کے مثلا کر رہا ہے نا، اس کی بات نہیں ہو رہی ہے، وہ مستثنا ہے جسے آپ کہہ رہے ہیں کہ تخصصا خارج ہے. وہ بات اس ایک فرضیے کی ہو رہی ہے، اور ہیں اس کے اندر بہت زیادہ مبتلا، یعنی ایسا نہیں ہے یا ایسا فرضی ہے جس کا مصداق کو نہیں ہے، نہ ہیں ایسے مفکر آپ کو ملیں گے جنہوں نے واقعا منصفانہ تحقیق کیا، لیکن نہیں گیر کر کے، جیسے مثال دی تھی آپ کو مثلا مولانا اسحاق کی جو فیصلہ آبادی تھا، میرے نزدیک وہ منصف انسان تھا، اس نے جتنی تحقیق کرنا چاہیے کیا اس نے، لیکن بعض جگہ پر اس کو ادلہ کانے نہیں کر سکی، اور وہ اس حق کا غالب. اب ہمارے نزدیک کیا ہے وہ، میں اپنی عقیدہ اگر آپ کو بیان کروں، مسئلہ یہ ہے کہ وہ گمراہ تو ہے، لیکن اس کا مطلب یہ نہیں کہ حتماً وہ جہنم میں بھی جائے گا، مقصر نہیں ہے، قاصر ہے، اپنی کوشش کرتا رہا، لیکن وہ
اسی طرح جاوید اکبر بھی ہے،
جس طرح بھی ہو. میں ایک آپ کو مثال دے رہا ہوں، ایک قاعدہ کلیہ ہے، میں پہلے بھی تذکر دینا یاد نہیں رہا، جو پہلے ایک دفعہ بات مطرح کی تھی کہ غلط سوء تفاہم نہ ہو، وہ یہی ہے کہ میں ایک قاعدہ کلیہ کے عنوان سے، یہ قاعدہ ہے جس کو ہر عالم دین مانتا ہے، وہ یہ کہ جس پر بھی قاصر ہونا اطلاق کر جائے وہ جہنمی نہیں ہے، گمراہ ہو سکتا ہے لیکن جہنمی نہیں ہے. اور قاصر ہونے کا معنی بھی یہی ہے، ضروری نہیں ہے کہ مثلا جو تعریف کرتے ہیں قاصر کی وہ تعریف اصلا صدق نہیں کرتی، مثلا کہتے ہیں کہ ایسے دور افتادہ علاقوں میں موجود ہو جہاں پر نہ علم ہو نہ ٹیکنالوجی ہو نہ تحقیق ہو نہ شعور، مثلا وہ قاصر شمار ہوتا ہے نہ، وہ ایک مصداق ہے قاصر ہونے کا، قاصر ہونے کے کئی مصداق ہیں، جیسے مثال ابھی دی ہے آپ کو، مثلا حتیٰ وہ عالم دین جو متن جامع میں زندگی گزار رہا ہے، جو متن ٹیکنالوجی میں رہ رہا ہے، لیکن انصاف کے ساتھ تحقیق کرتا ہے، وہ تحقیق کانے نہیں کرتی، اس کو قاصر ہے. بس یہ جو ملازمہ انہوں نے سمجھا ہوا تھا، ملازمہ غلط ہے. اور دوسری بات یہ کہ اگر ہم دین اسلام کی حقانیت کے قائل ہیں، اگر ہم دین اسلام کی حقانیت کے قائل ہیں، اس کا مطلب یہ نہیں ہے کہ ہم دین یہودیت و مسیحیت کو باطل پر مانتے ہیں. ہم یہ نہیں کہتے کہ دین مسیحیت باطل ہے، حق پر نہیں ہے، دین یہودیت باطل ہے، حق پر نہیں ہے. اصل دین مسیحیت نہ کہ تحریف شدہ، اصل دین یہودیت نہ کہ تحریف شدہ، یہ حق ہیں یہ بھی. لیکن چونکہ دین اسلام جب آیا اور اس دین نے آ کر یہ کہا کہ اب میرے قوانین اجرا ہوں گے نہ کہ وہ قوانین، تو لہذا ہم کہتے ہیں کہ دین مسیحیت اور دین یہودیت اپنے زمانے کے لیے تو سازگار تھے، ان کے قوانین اس دور کے لیے تھے، لیکن آج کے دور کا جو نسخہ بدل ہے وہ اسلام ہے، اسلام کے قوانین. اب یہ اسلام کے قوانین، بعض قوانین ایسے ہیں جو یہودیت اور مسیحیت میں موجود تھے پہلے، خدا نے وہی رکھے، جیسے توحید کا نظریہ ہے، نبوت کا نظریہ ہے، معاد کا نظریہ ہے، یہ اس قسم کے نظریہ. اب اس کا مطلب یہ نہیں کہ اسلام میں یہ نظریے پائے جاتے ہیں، نا یہودیت بھی اسی کی قائل تھی، مسیحیت بھی اسی کی قائل تھی، بعض فرعی اختلافات پائے جاتے ہیں، مثلا وہاں نماز کسی اور طریقے سے تھی، یہاں نماز کسی اور طریقے سے ہے، وہاں مثلا جو ہے حج کا حکم نہیں تھا، مثلا یہاں پر کیا ہے حج کا حکم ہے، مثلا وہاں پر کیا ہے کوئی اور حکم تھا، یہاں کوئی اور حکم ہے، مثلا اس قسم کی تبدیلیاں آئی ہیں، وہ بھی کیا خدا کی حکمت کا اقتضا یہ تھا کہ آج کے زمانے میں یہ قوانین ہونے چاہیے. اور یہ جو آپ نے تیسرا نقل، یہ جو آپ نے یہ کہا ہے کہ خدا جو ہے وہ اس میں ہادی رکھتا ہے، پس اس کو تجلی پیدا کرنا چاہیے۔ اس کا نتیجہ یہ نکلے گا کہ اکثریت مردم جو ہے وہ حتماً کیا ہونے چاہیے، ہدایت یافتہ ہونے چاہیے، نجات پیدا کرنے والے ہونے چاہیے، تاکہ ہم اس میں ہادی کو اطلاق کر سکیں خداوند کے اوپر۔ کہتے ہیں اگر یہ مبنا آپ اس میں ہادی کے اندر کیا کر جاری کر رہے ہیں، تو خدا نے اپنے آپ کو مزل بھی تو کہا ہے۔ قرآن کی نص موجود ہے اس کے اوپر، مثلا کون سی آیت ہے؟ ہاں یہ یُذِلُّ مَن یَشَاء وَیَهْدِی مَن یَشَاء، خدا جس کو چاہے گمراہ کرتا ہے، جس کو چاہے ہدایت دیتا ہے۔ اگر آپ کہتے ہو کہ خدا اس میں ہادی رکھتا ہے، تو مُذِل بھی تو رکھتا ہے اس میں، غاد مُذِل۔ تو جیسے آپ کہہ رہے ہیں کہ اس میں ہادی کو متجلی ہونا چاہیے مخلوقات کے اندر، اسی طریقے سے پھر کیا یہ مبنا کہاں ہونا چاہیے؟ مزل کے اندر، کہ مزل کو بھی حتما متجلی ہونا چاہیے۔ اگر مزل تجلی پیدا نہ کرے تو اسم کیا ہو جائے گا؟ بدون مظہر رہے گا، اور یہ مبنا درست نہیں۔ پس تم جو اتنا زیادہ زور لگا رہے ہو اس میں ہادی کے اوپر، اور مبنا یہ ہے کہ حتماً تجلی پیدا کرنی چاہیے، تو خدا کا اس مزل بھی ہے، تو یہ جب متجلی ہوگا تو گمراہ انسان حتماً ہوں گے، اور یہ گمراہ انسان مظہر ہوں گے کس کے؟ خدا کے اس میں مزل کے۔ شیطان کو کیا کہتے ہیں؟ شیطان مظہر اس میں مزل ہے خدا کا۔ اور اس کا وجود کیا ہے؟ ضروری ہے، اور یہ بات بہت دقیق عمیق موجود ہے۔ یعنی یہ جو میں باتیں کر رہا ہوں، یعنی سوء تفاہم نہ ہو کہ یہ ضروری ہے ضروری ہے، جبر ہے جبر نہیں ہے، نہ نظریہ وہی ہے کہ جو آئمہ نے دیا ہے کہ جبر نہیں ہے، اختیار ہے، اختیار ہی کے ذریعے انسان یہ تشخیص دیتا ہے کہ میں مظہر اس میں ہادی بنوں یا دو راستے ہیں اسی سے خالی نہیں ہے، یا انسان مظہر اس میں مزل بنے گا یا مظہر اس میں ہادی بنے گا۔ لیکن یہ نظریہ بھی درست ہے کہ اسماء الہیہ بدون مظہر نہیں، بس یہ جو دلیل بنائی جا رہی تھی کہ چونکہ خدا کا ایک اسم اس میں ہادی ہے، پس اکثریت مردم ہدایت یافتہ ہونا چاہیے، ہم کہتے ہیں خدا کا اسم اس میں مزل بھی ہے، تو گمراہ انسان بھی ہونے چاہیے۔ تمہارا مبنا اگر وہاں جاری ہے تو یہاں بھی جاری ہوگا۔
خدا کا سازگار بھی نہیں،
کیا
سازگار بھی نہیں خدا کے ساتھ؟
سازگار کہتے ہیں
خدا اس ساتھ سازگار نہیں کہ کوئی خدا جو ہے وہ گمراہ کرے لوگ،
اس معنی میں گمراہ کرنے والا نہیں ہے، لیکن یہ کہ مظہر رکھتا ہے۔ بھائی وہ یہ کہہ رہا تھا کہ چونکہ اس میں ہادی ہے، بس گمراہ نہیں ہونے چاہیے لوگ، چونکہ خدا ہادی ہے، خدا کا اسم ہادی ہے، وہ اس کی طرف نگاہ کر رہا تھا۔ ہم کہتے ہیں بابا خدا کا ایک اسم کیا ہے؟ مزل بھی ہے، تو گمراہ ہونا مشکل نہیں ہے، گمراہی اسماء الہی کے ساتھ ناسازگار نہیں ہے۔ اگر خدا ہادی اس میں ہادی رکھتا ہے، بس اکثر کیا مردم جو ہیں جہاں ہدایت یافتہ ہونے چاہیے، خدا اس میں مزل بھی رکھتا ہے، پس گمراہ لوگ بھی ہونے چاہیے۔
یہ تو ہادی جو ہے وہ یعنی خدا ہدایت کر رہا ہے یا خدا گمراہ کر رہا ہے؟ یہاں پہ
یہ آگے آگے اس تفاصیل میں ابھی نہ جائیں، ابھی فقط یہ سمجھیں، کیونکہ یہ دقیق عمیق بحث موجود ہے، اسی لیے میں نے تذکر دے دیا اس بات کا، یہ ذہن کے اندر رکھیں۔ جو بھی نظریہ ہو، یہ ذہن کے اندر رکھیں کہ اختیار سلب نہ ہو۔ اگر کسی نظریے کے اندر اختیار سلب ہوتا نظر آ رہا ہے، سمجھے وہ نظریہ کیا ہے؟ باطل ہے۔ اختیار کو اتنا ذہن میں رکھیں، میں فقط ابھی اتنا ذہن میں رکھیں، ये मबना आपके ज़हन में जिक्र बता दिया, असल मतलब बयान कर दिया, इसी को फ़कत ज़हन के अंदर रखें और काफ़ी है। बाकी इंशाल्लाह आप बड़ी किताबों में जब जाएंगे और ज़ौक़ होगा आपको तो वहाँ ये मतालिब हल होंगे। आखिरी नकद क्या है इस मतलब के ऊपर, वो ये कि खुदावंद मुतआल अगर हिदायत देने वाला है, हादी है, तो हिदायत लेने वालों को मजबूर नहीं बनाया हुआ कि अगर खुदा हिदायत देगा तो हतमन उसको कबूल करना होगा मखलूकात को, ऐसा तो नहीं है। खुदा खुद कह रहा है कि मैं हिदायत दूंगा लेकिन कबूल इसको हर इंसान ने खुद करना है। मसलन आयत है हमारे पास, इन्ना हदैना हुस्सबीला, हमने इंसान को क्या किया है, हिदायत दे दी है, समझा दिया है उसको सीधा रास्ता, इम्मा शाकिरन व इम्मा कफूरा, अब चाहे वो शुक्र करे और सीधे रास्ते पे चल पड़े या कुफ्र करे या गुमराह हो जाए, वह गुमराह हो जाए और गलत रास्ते पे चला जाए। बस खुदा अगर हादी है और खुदा हिदायत दे रहा है, इसका लाजिमा ये थोड़ा है कि इंसान मजबूर है कबूल करने में। खुदा ने हिदायत दी है, अब इंसान ने अपने इख्तियार से क्या करना है, उस हिदायत को कबूल करना है। अब कोई बंदा अपने इरादे से उसको कबूल करता है वो मजहर हादी बन जाता है, और कोई अपने इरादे से उसको कबूल नहीं करता बस वो क्या हो जाता है, गुमराह हो जाता है। और इसमें हादी और खुदा के हिदायत, हादी होने में कोई मुश्किल भी पेश नहीं आती। ये था प्लुरलिज्म के मबानी एतिकादी और उनका नकद। इसके बाद एक बात में वारिद होते हैं यहाँ पर, वो ये था, ये हमने जो कसरत गिराई दीनी को जो पढ़ा है प्लोरालिज्म में, दीनी रिलीजियस प्लोरालिज्म, ये जो हमने पढ़ी है ये बिरून दीनी थी। कसरत गिराई अधियान, यानी हमारे पास अधियान मुतअद्दिद व मुतकसिर मौजूद हैं, अब इनमें कौन हक पर है कौन हक पर नहीं है, या के सारे हक पर हैं, ये हमने बात की है। बात कहते हैं तमाम अधियान हक पर है, बात कहते हैं एक दीन हक पर है, बाकी सब क्या है, गुमराह व बातिल है। अब जो यहां पर एक बात मतरा करते हैं वो ये कि कसरत गिराई दुरून दीनी, एक दीन है इस्लाम, एक दीन है मसीहियत। अब हमने फकत ये देखना है कि मसीहियत के अंदर जो ग्रोह मौजूद हैं वो उस कसरत गिराई का हम क्या करें, आया उसमें सारे हक पर हैं। मसलन दीन इस्लाम के अंदर कितने फिरके हैं, बहुत सारे हैं, बहुत सारे वजूद में है, खत्म हो गए, अभी भी बाज मौजूद है, जैदिया है, शिया है, सुन्नी है, इस्माइलिया है, कितने फिरके मौजूद हैं। आया ये जो कसरत मौजूद है ये सारे के सारे हक रखते हैं, हकीकत रखते हैं, तमाम वही बातें आएंगी जो हमने अभी तक की हैं कसरत गिराई दीनी के अंदर, या क्या है एक हक पर है बाकी क्या है गुमराह शुमार होंगे, बातिल पर शुमार होंगे। ये कसरत गिराई दुरुंदीनी, इसका इसको एक तनव्वो एक किराआत के नाम से भी याद किया जाता है, किराआत, किराआत की जमा ये नजरिया क्या आकर कहना चाहता है, वो ये कहते हैं कि हमारे हर दीन के पास एक मतन मुकद्दस मौजूद है, इस्लाम के पास कुरान है, यहूदियत और मसीहियत के पास तौरात और इंजील है। अब चूंकि एक मतन मुकद्दस के ऊपर सारे मुत्तफिक हैं, यानी दीन वाले इस्लाम वाले तमाम फिरक मुत्तफिक हैं और कबूल करते हैं किसको, कुरान को, आपको कोई ऐसा फिरका नजर नहीं आएगा इस्लाम के अंदर जो कुरान की नफी कर, वो ऐसा मुसलमान नहीं कह लगता। मसीहियत व यहूदियत में चले जाएं तो सब के सब क्या हैं, तौरात व इंजील को कबूल करते हैं, अगर ना करें तो असल दीन मसीहियत के वो कायल है। अभी हमारी बात चल रही है कि जो उस दीन में रह रहे हैं उसके जो मुतकसर व कसरत मौजूद है वो क्या करते हैं। बस जब ये मतून मुकदसा के ऊपर, मतन मुकदस के ऊपर मुतफिक हैं, सवाल ये उठता है कि ایک متن مقدس ہوتے ہوئے، ایک آئین ہوتے ہوئے، پھر یہ کثرت کیوں وجود میں آئی؟ جواب کیا دیتے ہیں؟ جواب یہ دیتے ہیں کہ متن مقدس موجود ہے، درست ہے، لیکن اس متن مقدس سے جو برداشت و استنباط و استخراج تھا وہ متنوع ہے. چونکہ یہ استنباط اور یہ برداشت جو ہے وہ متنوع ہے، بس ہر برداشت کے پیروکار جو پیدا ہوئے وہ ایک الگ مذہب بن گیا. اہل تسنن قرآن کو دیکھ کر ایک برداشت لیتے ہیں، تشیع قرآن کو دیکھ کر ایک الگ برداشت، ایک الگ مطالب کا استنباط کرتے ہیں. بس مسیحیت میں یہ سب سے پہلے نہضت اٹھی اور انہوں نے پھر اس کے تحلیل کرنا شروع کیا. لہذا وہ آ کر یہ اس کو ایک نام دیتے ہیں تفسیر متن. متن کو ہم تفسیر کیسے کریں؟ پس یہ تکثر قراءات کا نظریہ چند چیزیں اپنے اندر رکھتا ہے. وہ یہ کہ مثلا اس کی جو افراطی تقریر ہے، افراطی نظریہ اس تعدد قراءات یا تکثر قراءات کے اندر، وہ یہ ہے کہ ہمارے پاس کوئی ایسا قضیہ نہیں ہے کہ جو ایک معنی رکھتا ہو، جس سے ایک معنی سمجھے. اب جو بھی قضیہ اٹھا کے دیکھ لیں اس سے آپ کیا کر سکتے ہیں؟ مختلف تفاسیر استنباط کر سکتے ہیں، ایک معنی آپ کو نہیں ملے گا. ہر انسان جب اس قضیے سے برخورد کرے گا وہ اپنے مطابق اس سے تفسیر کر سکتا ہے. یعنی یہ کہنا چاہتے ہیں کہ تمام قضایا دینیہ، ابھی ہم دین کے بارے میں بات کریں، وائلا عام باس بھی کر سکتے ہیں ہم اس میں، تمام قضایا دینیہ تفسیر پذیر ہیں. تفسیر پذیر ہیں اور ہر انسان کیا کرتا ہے؟ اپنے ذہنیت کے مطابق اس آیت سے یا اس متن مقدس سے آ کر ایک برداشت کرتا ہے. بس کوئی بھی ایسا ایک قضیہ نہیں ہے کہ جو معنی واحد متصور رکھتا ہو. یہ تکثر قراءات کا جو نظریہ ہے اس کی افراطی تقریر یہی ہے. مثلا ہائیڈگر جو کہ المانی فیلسوف ہے، اس کی عبارت یوں ہے: ما ہیچ معیار و ملاکی برائے ترجیح یہ قراءت از متن بر قراءت ہا یہ دیگر در دست نہ داریم. یعنی اگر زید نے ایک متن کی تفسیر کی ہے، ایک قضیے کی، اور پھر عمر نے اسی متن کی کیا کی ہے؟ تفسیر کی ہے. دو تفاسیر متفاوت ہیں. آیا ہمارے پاس ملاک ہے کہ ہم کہیں کہ زید کی تفسیر ٹھیک ہے اور عمر کی تفسیر باطل ہے؟ ہم زید کی تفسیر کو ترجیح دیں گے اس معیار کے ذریعے اور عمر کی تفسیر کو ترجیح نہیں دیں گے؟ کوئی معیار ہے؟ کہتے ہیں نہیں، ہمارے پاس کوئی نہیں. بس ان کے نزدیک ہر انسان تفسیر کر سکتا ہے قضیے کو، اور ان تفاسیر کے اندر کوئی معیار بھی نہیں ہے کہ ہم کہیں کہ فلاں کی تفسیر جو ہے وہ بہتر ہے دوسرے مفسر سے. ये नजरिया तकसुर किराआत, इसका एक अंगीजा जो इसका आमिल, इस नजरिए की पैदाइश का एक नजरिया, एक आमिल ये है, अंगीजा व आमिल इसका वो ये है कि मुथून दीनिया को जब इंसान देखता है, और इसकी मुथून दीनिया से जो एक बर्दाश्त मौजूद थी वो साजगार नजर नहीं आ रही थी, किससे? जामे से। मसलन दीन कुछ कहता था जो उनके आलेमान ने तफसीर किया हुआ था, लेकिन हम वाकईयत में आकर देखते रहे तो वो उसके साथ तताबुक नहीं करता। तो जो मुतदय्यन थे उन्होंने कहा कि हम मुथूने मुकद्दस को इस तरीके से तफसीर करें कि वो क्या करे, जहाने इस्लाम, चाहे वो मसीहियत हो, यहूदियत हो, या इस्लाम बेमाना खास हो मुसलमान, इसके साथ साथकार होना चाहिए। तो उन्होंने नजरिया अख्तियार किया तकसुरे किराआत का। ठीक है, उस जमाने में एक किराआत मौजूद थी कि जो उस जमाने के साथ खास थी, लेकिन अब ये जमाना चूंकि मुतरक्की हो चुका है, शऊर याफ्ता हो चुका है, तो आज मुतून के अंदर जो किराआत होनी चाहिए वो ऐसी हो कि जो आजकल के जामे के साथ क्या हो, साजगार हो। इस साजगारी को ईजाद करने के लिए ये नजरिया तकसुर किराआत, तनव्वो किराआत या प्लोरालिज्म में दुरून दीनी जो है वो वजूद में आए, एक अंगेजा उसका ये आज की। अब जब ये बात वाजे हो गई कि तअद्दुद किराआत तफसीरे मतन के साथ रब्त रखता है, लिहाजा तफसीरे मतन के अंदर फिर दो नजरिए सामने आए। अगर कोई इंसान किसी मतन को तफसीर करना चाहता है तो कैसे तफसीर करे? दो नजरिए सामने आए। एक ये कहता है कि क्या होना, मुअल्लिफ महवर होना चाहिए, और दूसरा नजरिया क्या कहता है, वो ये कहता है कि हमें क्या होना चाहिए, मुफस्सिर महवर होना चाहिए। दोनों में फर्क है, मुफस्सिर महवर होना चाहिए। मुअल्लिफ महवर कायल है कि हमारा हम व गम फकत और फकत मुरादे मुअल्लिफ को कशफ करना हो, यानी हमारे पास अगर एक किताब अल्लामा हिल्ली की मौजूद है तो शारह व मुफस्सिर के जो इस किताब के बारे में आकर बर्दाश्त इस्तिंबात जिक्र करेगा आकर, उसका हम व गम ये होना चाहिए कि अल्लामा हिल्ली ने अपनी इस किताब में कहना क्या चाहा है, कहना क्या चाहते हैं अल्लामा हिल्ली, यानी अल्लामा हिल्ली की मुराद को कशफ करना हम व गम होना चाहिए उसका। ये दुरुस्त तफसीर है, इसको इस नजरिए को कहते हैं ये मुअल्लिफ महवर है, यानी मुअल्लिफ की मुरादात को कश्फ करने के दुम्बार में। बस मालूम हुआ, अगर इस मबने को मान ले ये तकसुर किराआत के साथ साजगार नहीं है, ये मबना नहीं बन सकता उसका, क्योंकि ये तकसुर किराआत में नहीं जा रहा, ये फकत एक किराआत की कश्फ करने के दुम्बार में है। कौन सा नजरिया तकसुर किराआत दीनी का मबना बनेगा? मुफस्सिर महवर होना। مفسر محور کا نظریہ کیا کہنا چاہتا ہے؟ وہ یہ کہتا ہے کہ علامہ ہلی نے کتاب لکھی، مر گئے، چلے گئے، دور ان کا گزر گیا، اب ہمارے پاس یہ متن ہے اور ہم نے یہ دیکھنا ہے کہ ہم اس متن سے کیا سمجھتے ہیں۔ ہمارا کوئی سروکار نہیں ہے کہ مؤلف نے کس انگیزے یا کس مراد کے ذریعے اس نے کتاب لکھی نا، ہمارے پاس اس کا یہ متن ہے، یہ زمانہ ہے اور ہم ہیں، ہم دیکھیں کہ ہم اس سے کیا سمجھتے ہیں۔ اس کو کہتے ہیں مفسر محور ہونا۔ یہ مبنا تکثر قراءات کا ہے، تنوع قراءات کا ہے، پلورالزم درندینی کا ہے۔ جب آپ مفسر محور بنیں گے تو پھر جو بندہ قرآن کو اٹھائے گا وہ ایک تفسیر کرے گا اپنے اعتبار سے، اپنے شرائط، اپنے محدودیت ہا، اپنی جو گرائش ہا، اس تمایل ہا موجود ہیں، اس کے مطابق ایک تفسیر کرے گا۔ دوسرا آئے گا، وہ اپنے اندر جو تمایل رکھتا ہے، جو اپنے پیش فرض رکھتا ہے، اپنے ذہن میں جو مبانی اس نے بنائی ہوئی ہے، اپنی ذہنیت جو اس نے بنائی ہوئی ہے، اس کے مطابق آگے کیا کرے گا؟ متن کی تفسیر کرے گا۔ چونکہ آپ مفسر محور ہیں، پر ہر تفسیر کیا ہے؟ وہ حق پر بھی ہے، درست ہے، کیونکہ ہر انسان اپنے مطابق تفسیر کر رہا ہے، بس وہ حق پر ہے۔ کیونکہ مؤلف کی مراد کو اگر کشف کرنا ہوتا پھر تو آپ کہتے کہ اس کی قرآن درست ہے، اس کی قرآن درست نہیں ہے۔ لیکن جب آپ قائل ہی نہیں ہیں اس بات کے، آپ کہتے ہیں کہ مؤلف سے ہمارا کوئی سروکار نہیں، مؤلف مر گیا، مردہ چلا گیا، ختم، اب یہ متن ہے اور ہم ہیں، تو اب یہاں جو بھی کوئی بندہ تفسیر کرے گا اس کی تفسیر حق پر ہوگی، ترجیح دینے کے ہمارے پاس کوئی قاعدہ موجود نہیں ہے۔ پس ہائیڈگر نے جو یہ کہا تھا کہ ہمارے پاس کوئی معیار نہیں ہے ترجیح دینے کا، اس کا مبنا یہ ہے، کیونکہ وہ مفسر محور ہے۔ مؤلف محور اگر ہوتا تو حتمن معیار ہوتا اور وہ بیان کرتا ہے اس کو، چونکہ وہ مفسر محور ہے لہذا یہاں پر کوئی ترجیح نہیں مل سکتی اس کو۔ بات واضح ہوئی ہے؟ ہاں میں دیکھ لوں کہ کوئی مطلب رہ نہ گیا ہو اس میں۔ آخری مطلب اب ذکر کرتے ہیں، مطلب تمام ہو جائے گا اس فاصل میں، وہ یہ کہ مؤلف محور کا نظریہ یہ ہے کہ ہم نے مراد مؤلف کو کشف کرنا ہے بس۔ تو اس کا لازمہ کیا ہے؟ کہ ہماری اپنی جو ذہنیت ہے اس ذہنیت کو ہم نے کنار میں رکھنا ہے، ہمارے جو مبانی و پیش فرض موجود ہیں اس کو ہم نے تحمیل نہیں کرنا ماتر میں۔ مثلا اگر علامہ ہلی فیلسوف ہے اور جو مفسر بننا چاہتا ہے ان کے متن کا وہ فیلسوف نہیں ہے، بس اس کے مبانی کچھ اور ہیں، اس کے پیش فرض کیا ہیں؟ کچھ اور ہیں۔ اب وہ اگر آ کر اپنے پیش فرضوں کے ذریعے آ کر متن کو تفسیر کرنا چاہے گا تو اس کو غلط کہا جائے گا۔ کیوں؟ اس وجہ سے کہ مراد مؤلف کشف نہیں ہو سکتا اس سے۔ بس لازمہ یہ نکلے گا مؤلف محور ہونے کا کہ آپ اپنی ذہنیت کو سائیڈ پہ رکھیں گے، آپ آ کر مؤلف کی ذہنیت کے مطابق گفتگو کریں گے، کیونکہ آپ نے مراد مؤلف کو کشف کرنا ہے۔ بس نتیجہ یہ نکلے گا کہ آپ اپنے پیش فرضہا کو، اپنے مبانی کو دخالت نہیں دینی متن کی تفسیر کے اندر۔ مفسر محور آ کر اشکال کرتا ہے، وہ یہ کہتا ہے کہ اصلا ممکن نہیں ہے کہ کوئی انسان کسی متن کو تفسیر کرنا چاہے لیکن پہلے سے اس نے کوئی ذہنیت یا مبانی نہ بنائے۔ حتی مراد مؤلف کو سمجھنے کے لیے بعض مبانیوں کی ضرورت ہے۔ بس آپ خالی و ذہن ہو کر متن کی تفسیر نہیں کر سکتے. جواب کیا ہے ان کو؟ جواب یہ ہے کہ بابا پیش فرض ہونا چند قسم کا ہے. ایک مرتبہ پیش فرض ایسے ہیں کہ جو استخراجی ہیں، مثلا آپ اگر مراد مؤلف کو کشف کرنے کے لیے بعض قواعد کے محتاج ہیں، مثلا اگر متن عربی میں ہے تو قواعد عربیہ کا جاننا ضروری ہے، اگر متن جو ہے وہ فلسفے کے اندر ہے تو قواعد فلسفیہ کا جاننا ضروری ہے. مثلا اس قسم کے جو قواعد ہیں، ادبی قواعد یا جس طریقے سے بھی ہیں، تو وہ قواعد پہلے آپ کے ذہن میں ہوں گے تو مراد مؤلف کشف ہوگا. بس ان پیش فرضوں کو دخالت دینا مراد مکلف کو کشف کرنے کے لیے یہ معنی نہیں ہے، یہ قبی نہیں ہے، یہ برا نہیں ہے. ہماری بات ان پیش فرضوں کے اندر چل رہی ہے کہ جو تحمیلی ہوں، یعنی مؤلف اس کا قائل نہ ہو، مؤلف نے اس کو نہ کہا ہو، مؤلف کی وہ ذہنیت نہ ہو، لیکن ہم آ کر اس پر تحمیل کرنا شروع کر دیں. اس سے اپنے ذہن کو خالی کر کے آپ نے جانا ہے اور جا کے کہنا ہے کہ مثلا ایک انسان، مثال دیتا ہوں، ایک انسان تجربہ گرائی میں گیا، مثلا شیخ طنطاوی کے جو مصر کا بہت بڑا مفکر گزر کے گیا، اس نے ایک کتاب لکھی ہے تفسیر کی، اس نے آیات قرآنیہ سے آج کے علم کو ثابت کیا ہے کہ آج کا جو تجربہ کہہ رہا ہے قرآن نے اس کو کئی سو سال پہلے ذکر کر دیا تھا. اب وہاں پر یہ کیا کر رہا ہے؟ تحمیل کر رہا ہے چیزوں کو. تجربے نے جو چیز ثابت کی ہے، ممکن ہے اور حتمی ہے کہ ان میں سے بعض چیزوں کو قرآن نے ثابت نہیں کیا. اور کیوں؟ اس وجہ سے کہ وہ باطل ہے اور قرآن اس کی طرف ناظر نہیں ہے. تحمیل نہیں کرنا، یہاں سے آپ نے اپنے آپ کو کیا کرنا ہے؟ خالی و ذہن ہونا ہے. پرواز ہوئی ہے. بس ایک فقط باز رہ گیا جو کتاب کے اندر اشارہ موجود ہے، ہماری فاصل ختم ہو جائے گی، وہ یہ کہ میں اس کو اپنے انداز میں پیش کرتا ہوں، کتاب نے کسی اور انداز میں پیش کیا. سوال، آپ کے مذہب کے اندر اجتہاد ہے یا نہیں ہے؟ جب اجتہاد موجود ہے تو حتماً تکثر قراءات موجود ہے یا نہیں ہے؟ ایک مجتہد متن سے ایک مطلب سمجھتا ہے اور دوسرا مجتہد اسی متن سے کچھ اور سمجھتا ہے. تو بس معلوم ہوا کہ آپ بھی تکثر قراءات کے قائل ہیں. زبان سے آپ کہہ رہے ہیں کہ تکثر قراءات باطل ہے، تکثر قراءات نظریہ درست نہیں ہے، لیکن آپ خود قائل ہیں عمل میں، کیونکہ نظام اجتہاد آپ کے پاس موجود ہے. جواب کیا ہے؟ جواب یہ ہے کہ تکثر قراءات و نظریہ اجتہاد کے اندر فرق موجود ہے. کیا فرق ہے؟ نظریہ اجتہاد قائل ہے کہ اجتہاد بعض قضایا میں جائز ہے، بعض قضایا میں اجتہاد جائز نہیں. یعنی جو متن نص ہے، اجتہاد اس کے مقابلے میں جائز نہیں ہے، اجتہاد در مقابلے نص جائز نہیں ہے. اجتہاد وہاں کرنا ہے کہ جہاں پر نص نہ ہو، ظاہر ہو، مطلب واضح نہ ہو، وہاں پر آ کر اجتہاد کرتے ہیں. دوسرا جو اعتقاد ہے نظریہ اجتہاد کے اندر، وہ یہ کہ فہم دین کا ثابت ہے، فہم دین ثابت ہے اور واحد ہے اور وہی حق پر ہے. اعتراف کرتے ہیں، یعنی آپ جتنے مجتہدین کے پاس چلے جائیں، وہ قائل ہیں کہ درست ہے کہ ہمارے اندر اختلاف موجود ہے، لیکن ہم میں سے ایک حق پر ہے. یہ نہیں اگر کہتے کہ تمام کے تمام مجتہد اپنے نظریوں میں کیا ہیں، حق پر ہیں. हक एक ही है। लेकिन आप अगर तकस्सुर किराआत वाले नजरिए में चले जाएं, वो क्या करते हैं, वो तमाम कजाए दीनिया में तअद्दुद किराआत के कायल है। नजरिया चार क्या कहता था, मुजबा जुजिया, ये किसके कायल हैं, मुजबा कुल्लिया के। और नजरिया इज्तिहाद कायल है कि हक एक ही है, लेकिन तकसुर किराआत आकर कहता है चूंकि हम मुअल्लिफ महवर नहीं है बल्कि मुफस्सिर महवर है, पर हर इंसान जो तफसीर कर रहा है वो क्या है, हक पर, बस इख्तिलाफ मौजूद है नजरिया इज्तिहाद के अंदर और तकसुर किराआत के अंदर। पर एक मुज्तहिद अगर खता, क्योंकि हम कायल हैं कि एक मुज्तहिद मुसीब है, बाकी मुज्तहिदीन क्या हैं, मसलन एक नजरिए में अगर मुख्तलिफ राय हैं तो उसमें से एक जो है वो मुसीब है और दूसरे मुख्तए हैं। फर्क क्या होगा, मुसीब क्योंकि हक तक पहुंच गया है उसका अजर ज्यादा है, और जो मुख्तए हैं खता पर हैं वो माजूर हैं इंदल्ला। क्यों, क्योंकि उन्होंने अपनी तरफ से 100% कोशिश की है कि हम इस मतन को समझें कि आइम्मा क्या कहना चाहते हैं, खुदा क्या कहना चाहता है, उसको समझने में कोई कसर नहीं छोड़ी, लेकिन चूंकि बशर थे खता कर गए, बस माजूर होंगे। फर्क यह है, बस नजरिया मुफस्सिर महवर तअद्दुद किराआत तकस्सुर गिराई किराआत किराआत दुरुंदीनी इस माना में कि जो अर्ज की है ये दुरुस्त नहीं है। ये हमारी फसल दम जो है वो खत्म हो गई है आज। मतलब मेरा अंदाजा नहीं था कि इतना लंबा हो जाएगा, इरादा था कि आगे फसल भी आधी चलेगी, लेकिन अस्सलाम वालेकुम।